नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दिपा तिमल सिन्हाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
आगामी आर्थिक वर्षका लागि सातै प्रदेशद्वारा बजेट सार्वजनिक, कृषि, पर्यटन र भौतिक पूर्वाधारमा प्राथमिकता। प्रदेश तीनले 47 अर्ब 60 करोडको बजेट ल्याउँदा सुदूरपश्चिमले सानो आकारको बजेट ल्यायो।
युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेशमा, गुठी विधेयकले संस्कृतिमा धक्का पुगे, सुधार गर्न तयार रहेको प्रतिबद्धता।
यस विधेयकले कहीँ कतै त्यस प्रकारका गुठीहरूमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ।
देशभर उखर माउलो गर्मी, अझै गर्मी बढ्ने मौसमविदको अनुमान। केही स्थानीय तहका विद्यालयमा विदा।
विद्युतीय सञ्जालमा अवरोध आउँदा अर्जेन्टिना, उरुग्वे, ब्राजिल र पाराग्वेमा विद्युत आपूर्ति बन्द, 4 करोड 80 लाख नागरिक प्रभावित।
र विश्वकप क्रिकेटमा भारत र पाकिस्तानको खेल वर्षाका कारण रोकियो।
नेपाल बांग्लादेश बैंक अब सफलताको 25औं वर्षमा सबैको उन्नतिमा सक्रिय रही परिपक्व वित्तीय कारोबार, उत्कृष्ट सेवा र ग्राहक मैत्री सम्बन्धका कारण शिखर चुम्न सफल। यो बैंक 25औं वर्ष प्रवेशको अवसरमा अझै सबल, सशक्त र सहसेवा प्रदान गर्ने बाचा सहित सबैमा धन्यवाद व्यक्त गर्दछ। नेपाल बांग्लादेश बैंक, हामी सबैको बैंक, अब 25औं वर्षमा।
सादा खाना 100 रुपियाँ, मटन खाना 200 रुपियाँ। ओए, मोबाइलको डाटा पनि हामीले चलाएको मेनु अनुसार महँगो र सस्तो पर्नु पर्ने होइन र?
हुन्छ नि मित्र, फेसबुक, ट्विटर, इन्स्टाग्राम, भाइबर, व्हाट्सएप जस्ता सामाजिक सञ्जालहरू मात्रै चलाउने हो भने नेपाल टेलिकममा असाध्यै सस्तो मूल्यमा सोसियल मिडिया डाटा प्याक पाइन्छ। त्यही लिने मजाले चलाउने
*1415# डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौं पूरा खबर। सातवटै प्रदेश सरकारले नयाँ आर्थिक वर्ष 2076-77 लागि बजेट सार्वजनिक गरेका छन्। संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले आज बजेट सार्वजनिक गरेका हुन्। प्रदेशसभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले बजेट प्रस्तुत गरे। प्रदेश सरकारले दोस्रो पटक वार्षिक बजेट सार्वजनिक गरेका हुन्। उनीहरूले कृषि, पर्यटन, पूर्वाधार विकास, खानेपानी लगायतलाई प्राथमिकता दिएका छन्।
प्रदेश एकले 42 अर्ब 20 करोडको बजेट ल्याएको छ। आर्थिक मामिला मन्त्री इन्द्र आङबोले प्रदेशसभा बैठकमा 42 अर्ब 20 करोड 4 लाख 12 हजार रुपियाँको बजेट पेश गर्नुभएको हो। चालुतर्फ 18 अर्ब 20 करोड 4 लाख 12 हजार र पुँजीगत तर्फ 23 अर्ब 57 करोड 39 लाख 34 हजार रुपियाँ विनियोजन गरिएको छ। बजेटको स्रोत मध्ये आन्तरिक राजस्व 3 अर्ब 86 करोड उठाउने लक्ष्य छ भने राजस्व बाँडफाँडबाट प्राप्त हुने 10 अर्ब 52 करोड अनुदान, त्यस्तै अनुदानबाट 21 अर्ब 21 करोड र चालु आर्थिक वर्षको खर्च हुन नसकेको बजेट 6 अर्ब 61 करोड रहने अनुमान गरिएको छ। सड़क, सुरुङ मार्ग सहितका ठूला योजना र पर्यटकीय क्षेत्रको विस्तार प्रदेश एकको बजेटमा मुख्य प्राथमिकतामा समेटिएका छन्। साथै प्रदेश एक सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ। संघीय सरकारबाट निर्धारण भएको तथा कायम हुने तहगत प्रणाली अन्तर्गतको तलब ग्रेड, महँगी भत्ता, सञ्चय कोष, पोसाक खर्च, बीमा लगायतका अन्य सुविधा प्रदेश तथा स्थानीय तहमा कार्यरत कर्मचारीको हकमा समेत लागू गर्ने सरकारले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ। प्रदेशमा समायोजन भई एक वर्ष कार्य अवधि पूरा गरेका कर्मचारीलाई नेपाल भ्रमणका लागि 6 दिनको विदा र 25,000 एकमुष्ट प्रदान गर्ने पनि उल्लेख गरिएको छ।
यस्तै प्रदेश दुई सरकारले नयाँ आर्थिक वर्षका लागि 38 अर्ब 72 करोड 56 लाख 61 हजारको बजेट सार्वजनिक गरेको छ। प्रदेश दुईका आर्थिक मामिला मन्त्री विजय कुमार यादवले प्रदेशसभामा बजेट पेश गर्नुभएको हो। चालुतर्फ 19 अर्ब 11 करोड 97 लाख 38 हजार र पुँजीगत तर्फ 19 अर्ब 26 करोड 54 लाख 64 हजार रुपियाँ विनियोजन गरिएको छ। बजेटको स्रोतका रूपमा आन्तरिक राजस्वबाट 13 अर्ब 54 करोड 31 लाख 59 हजार रुपियाँ, केन्द्र सरकारबाट प्राप्त विभिन्न अनुदानबाट 16 अर्ब 17 करोड 74 लाख र चालू आर्थिक वर्षको नगद मौजात हुने 7 अर्ब 70 करोड 72 लाख 92 हजार र 1 अर्ब 30 करोड आन्तरिक ऋण लिइनेछ। बजेट कृषि, छोरीलाई शिक्षा, उद्योग, पर्यटन, सड़क लगायतमा विनियोजन गरिएको छ। प्रदेश दुई सरकारले आगामी वर्ष पनि बेटी पढ़ाऊ, बेटी बचाउ कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखिएको छ। यसका लागि 39 करोड़ 33 लाख रूपियाँ बजेट छुट्याइएको छ।
यस्तै प्रदेश तीन सरकारले झण्डै 48 अर्बको बजेट ल्याएको छ। प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद झुंगेलले 47 अर्ब 60 करोड़ 80 लाख 89 हजार रूपियाँको बजेट प्रस्तुत गर्नुभएको हो। चालुतर्फ 24 अर्ब 40 करोड़ 89 लाख र पुँजीगत तर्फ 22 अर्ब 83 करोड़ 89 लाख 96 हजार रूपियाँ छुट्याइएको छ। बजेटले प्रदेशका 13 वटै जिल्लामा राष्ट्रिय गौरवका आयोजना, कृषि उत्पादन, पर्यटन, अस्पतालको स्तर उन्नति, बाँझो जग्गामा सामूहिक खेती गर्ने अभियानलाई मुख्य प्राथमिकता दिएको छ। प्रदेश तीनले गरीबी न्यूनीकरण, छोरी बुहारीलाई उच्च शिक्षा, सुरुङ मार्ग निर्माण लगायतका लागि बजेट छुट्याएको छ।
अरू प्रदेशले जस्तै कृषि, पर्यटन र पूर्वाधार विकासलाई नै मुख्य प्राथमिकता दिएर गण्डकी प्रदेशले पनि बजेट सार्वजनिक गरेको छ। गण्डकी प्रदेशले 32 अर्ब 13 करोड़ रूपियाँको बजेट सार्वजनिक गरेको हो। प्रदेशसभा बैठकमा आर्थिक मामिला मन्त्री किरण गुरूङले 32 अर्ब 13 करोड़ 47 लाख रूपियाँको बजेट प्रस्तुत गर्नुभयो। चालू खर्चतर्फ 12 अर्ब 28 करोड़ 90 लाख र पुँजीगततर्फ 19 अर्ब 84 करोड़ 90 विनियोजन गरिएको छ।
यस्तै प्रदेश पाँच सरकारले 36 अर्ब 41 करोड़ बराबरको बजेट ल्याएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले 36 अर्ब 41 करोड़ 68 लाख रूपियाँको बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभयो। चालुतर्फ 13 अर्ब 45 करोड़ 5 लाख तथा पुँजीगततर्फ 18 अर्ब 57 करोड़ 64 लाख रूपियाँ छुटाइएको छ। आन्तरिक स्रोतबाट 4 अर्ब 59 करोड़ 40 लाख, राजस्व बाँडफाँडबाट 9 अर्ब 91 करोड़ 23 लाख, रोयल्टी बाँडफाँड 30 करोड़, वित्तीय समानुकरण अनुदानबाट 7 अर्ब 54 करोड़ 1 लाख, त्यस्तै सशर्त अनुदानबाट 7 अर्ब 77 करोड़ 4 लाख, चालू आर्थिक वर्षको बचत रकमबाट 5 अर्ब, समपूरक अनुदानबाट 80 करोड़ र विशेष अनुदानबाट 50 करोड़ रहने अनुमान रहेको छ।
यसै गरी कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2076-77 को बजेट सार्वजनिक गरेको छ। प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले 34 अर्ब 35 करोड़ 34 लाख 25 हजार रूपियाँ बराबरको बजेट प्रस्तुत गर्नुभयो। चालुतर्फ 13 अर्ब 5 करोड़ 96 लाख 53 हजार र पुँजीगततर्फ 21 अर्ब 29 करोड़ 37 लाख 72 हजार रूपियाँ विनियोजन गरिएको छ। बजेटको स्रोतमध्ये आन्तरिक राजस्व 25 करोड़ 10 लाख 41 हजार उठाउने लक्ष्य राखिएको छ भने चालू बजेटमा खर्च नभएको 8 अर्ब 94 करोड़ 74 लाख 84 हजार छ। यस्तै संघीय सरकारबाट राजस्व बाँडफाँडबाट प्राप्त हुने 7 अर्ब 44 करोड़ 43 लाख, प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडबाट आउने 2 करोड़ 74 लाख र सशर्त अनुदानबाट 5 अर्ब 27 करोड़ 27 लाख गरिएको छ। समपूरक र विशेष अनुदानबाट 1 अर्ब 81 करोड़ 22 लाख अनुदान प्राप्त हुने र नपुग 75 करोड़ रूपियाँ आन्तरिक ऋणबाट जुटाउने लक्ष्य राखिएको छ। कर्णाली सरकारले अरू कार्यक्रमसँगै बैंक खाता, छोरीको सुरक्षा जीवनभरिको कार्यक्रम अन्तर्गत छोरी जन्मेपछि 20 वर्षसम्म मासिक 500 रूपियाँ खातामा जम्मा गर्ने कार्यक्रम पनि ल्याएको छ। साथै कर्णाली प्रदेशले छोरी बुहारी छात्रवृत्ति कार्यक्रमलाई पनि निरन्तरता दिएको छ।
र कृषि, सड़क, खानेपानी, सिंचाई, ऊर्जा, तटबन्ध जस्ता पूर्वाधार विकासलाई नै प्राथमिकता दिएर सुदूरपश्चिम प्रदेश सरकारले बजेट ल्याएको छ। सुदूरपश्चिम प्रदेश सरकारले 28 अर्ब 16 करोड़ रूपियाँको बजेट ल्याएको हो। आर्थिक मामिला मन्त्री झपट बहादुर रावलले प्रदेशसभा बैठकमा 28 अर्ब 16 करोड़ 20 लाख 35 हजारको बजेट पेश गर्नुभयो। चालुतर्फ 12 अर्ब 57 करोड़ 26 लाख र पुँजीगततर्फ 13 अर्ब 6 करोड़ 71 लाख रूपियाँ विनियोजन गरिएको छ। मुख्यमन्त्री एकीकृत विकास कार्यक्रम अन्तर्गत नमूना कृषि गाउँ आफै बनाऊ भन्ने नाराका साथ प्रत्येक स्थानीय तहलाई 50 लाखका दरले 44 करोड़ बजेट विनियोजन गरिएको छ। बजेटमा 2000 युवालाई स्वरोजगार बनाउने लक्ष्य राखिएको छ भने सबै जिल्लामा छात्रावास निर्माणको योजना पनि रहेको छ।
यसैबीच राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडबाट 3 वटै तहका सरकारले पाउने बजेटको हिस्सा टुङ्गो लगाएको छ। आयोगले प्राकृतिक स्रोतको रोयल्टी बाँडफाँडबाट केन्द्र, प्रदेश र स्थानीय तहले पाउने बजेटको हिस्सा टुङ्गो लगाएको हो। यसअनुसार प्रदेश र स्थानीय तहले 2 अर्ब 28 करोड़ रूपियाँ प्राप्त गर्ने भएका छन्। आयोगको अनुसार नेपालमा 6 प्रकारका प्राकृतिक स्रोतबाट राज्यले रोयल्टी प्राप्त गर्छ। आगामी आर्थिक वर्ष 2076-77 सबै प्रकारका प्राकृतिक स्रोतबाट 4 अर्ब 56 करोड़ रोयल्टी संकलन गर्ने प्रक्षेपण गरिएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 अनुसार प्राकृतिक स्रोतबाट उठेको रोयल्टीको 50% हिस्सा केन्द्रमा रहनेछ। बाँकी 50%बाट 25% तल्लो सरकारमा बाँडफाँड हुने प्रावधान छ। यसअनुसार आयोगले सूत्र बनाएर रकम नै तोकी अर्थ मन्त्रालयमा पठाएको हो। आयोगका अनुसार प्राकृतिक स्रोतको रोयल्टीबाट प्रदेशले 1 अर्ब 14 करोड़ 2 लाख र स्थानीय तहले 1 अर्ब 14 करोड़ 23 लाख रूपियाँ पाउनेछन्। प्राकृतिक स्रोतबाट बाँडफाँड भएको रकम सबै तहमा समानुपातिक रूपमा वितरण हुँदैन। आयका अनुसार प्राकृतिक स्रोतमा आधारित आयोजनाबाट अति प्रभावित, प्रभावित, कम प्रभावित, प्राकृतिक स्रोतको अवस्थिति जस्ता सूत्रलाई बाँडफाँडको आधार लिइएको छ। पर्वतारोहण, खानी तथा खनिज, जलविद्युत, राष्ट्रिय वन र संरक्षित वन गरी 5 प्रकारका प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीलाई बाँडफाँड गरिएको हो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
थोरै बचत धेरै कायदा, बिमाका सन् फाइदै फाइदा।
सरकारी स्वामित्व र बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय बिमा संस्थान।
जीवन बिमाका लागि आजै राष्ट्रिय बिमा संस्थान रामशाह पथ काठमाडौँ वा नजिकैको शाखामा सम्पर्क गरौँ।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले आगामी आर्थिक वर्षका लागि 7 प्रदेशद्वारा बजेट सार्वजनिक, कृषि, पर्यटन र पूर्वाधार प्राथमिकतामा, युरोप भ्रमण सकेर स्वदेश फर्किएका बजेट प्राथमिकतामा लगायतका खबर प्रस्तुत
गर्यौं। प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयकले संस्कृतिमा धक्का पुग्ने भए सुधार गर्न तयार रहेको बताउनु भएको छ। एक हप्ता लामो युरोप भ्रमण पूरा गरेर फर्कने क्रममा त्रिभुवन विमानस्थलमा प्रधानमन्त्री ओलीले अहिले आन्दोलन र उत्तेजनाको समय नरहेको भन्दै गुठी विधेयकले संस्कृतिमा असर पर्ने भए सरकारले विधेयक संशोधन गर्ने बताउनुभयो।
बैली, बहाल, धार्मिक गुठी, यहाँका यस्ता ऐतिहासिक गुठीहरू हाम्रा संस्कृतिसँग, सांस्कृतिक परम्परासँग, परोक्ष ढङ्गका सांस्कृतिक धरोहरसँग जोडिएका गुठीहरूको कुरा बेग्लै हो। यदि यस विधेयकले कहीँ कतै त्यस प्रकारका गुठीहरूमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ।
गएको 25 गते युरोप भ्रमणमा गएका प्रधानमन्त्री ओली स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमण पूरा गरी आज स्वदेश फर्कनु भएको हो।
सत्तारूढ़ दल नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरूङले शान्ति प्रक्रियाको मुद्दा उचालेर सरकारको समीकरण बदल्ने खेल भइरहेको आरोप लगाउनु भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा सत्तारूढ़ दलका प्रमुख सचेतक गुरूङले सरकारको समीकरण फेरबदलको खेल भइरहेको र शान्ति प्रक्रियाको नाममा विदेशी सेना भित्राउने समेत खेल भइरहेको ले सरकारले शान्ति प्रक्रियाका मुद्दा तत्काल टुङ्ग्याउनु पर्नेमा जोड़ दिनुभयो। यस्तै प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद गगन थापाले सरकारले ल्याएको सूचना प्रविधि विधेयकले अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित गरेको बताउनुभयो। उहाँले प्रधानमन्त्रीकै पार्टीभित्र रहेर फरक मत राख्नेहरू पनि असुरक्षित रहेको भन्दै यो विधेयकले सरकारका अरिंगालहरू मात्र सुरक्षित रहेको भन्दै टिप्पणी गर्नुभयो। यसैगरी सत्तारूढ़ नेकपाकी सांसद गंगा चौधरीले भने गुठी विधेयकको विरोधमा भाडाका मान्छेले काठमाण्डुको माइतीघर मण्डललाई घेराउ गर्ने गरेको आरोप लगाउनुभयो। राज्यपालका सांसद प्रमोद शाहले लाल आयोगको प्रतिवेदन सार्वजनिक नभएको प्रति सरकारको ध्यान आकर्षण गराउनुभयो। आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय र गृह मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल भयो।
नेपालमा वर्षा गराउने मौसमी प्रणाली भारतमै रोकिएपछि मनसून शुरू हुन अझै केही दिन लाग्ने भएको छ। बंगालको खाड़ीबाट आउने जलवाष्पयुक्त हावा बंगालको खाड़ी आसपासमै रोकिएकोले मनसून शुरू हुन अझै 4-5 दिन भन्दा बढ़ी लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गर्मी अझै केही बढ़ने महाशाखाको भनाइ छ। सामान्यतया नेपालमा जेठ अन्तिम हप्ता मनसून शुरू हुने गरेको भए पनि यो वर्ष अझै बंगालको खाड़ीतिर अल्मलिएको छ। 3-4 दिनमा भारतको सिक्किममा मनसून सक्रिय भएपछि त्यसको केही दिनमा पूर्वी क्षेत्रमा मनसूनको असर देखा पर्ने अनुमान गरिएको मौसमविद मिनकुमार अर्यालले बताउनुभयो। पश्चिम क्षेत्रमा थप केही दिन लाग्ने भएकोले गर्मी बढ्न सक्ने भन्दै सचेत रहन महाशाखाले आग्रह गरेको छ। यसैबीच केही दिनदेखि बढ़िरहेको गर्मीको कारण तराई क्षेत्रको जनजीवन प्रभावित भएको छ। अहिले बिहान घाम लागिसकेपछि घर बाहिर निस्कन समेत समस्या भएको स्थानीय बासिन्दाको भनाइ छ। गर्मी बढ़ीसँगै तराईको विभिन्न स्थानीय तहहरूले केही दिनको लागि विद्यालय विदा समेत दिएका छन्। पर्साको वीरगंज महानगरपालिकाले गर्मीको कारण असार 6 गतेसम्मको लागि विद्यालय विदा दिएको छ। यस्तै रूपन्देहीको तिलोत्तमा नगरपालिकाले पनि मातहतका सबै विद्यालयलाई आजदेखि 5 दिनसम्म विदा दिएको छ। यस्तै मकवानपुरको हेटौँडा नगरपालिकाले पनि नगरपालिकाभित्रका सबै विद्यालयमा भोलिदेखि शुक्रबारसम्मको लागि विदा दिएको छ।
रोल्पाका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्दै गएको छ, तर स्वास्थ्यकर्मी तथा स्रोत साधनको अभावमा उपचार भने प्रभावित भएको छ। सामान्य स्वास्थ्य जाँच गर्दा पनि घण्टौं पर्खनुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दाले बताएका छन्। बिरामीको चाप निकै बढ़ेको र जनशक्ति नहुँदा समस्या भएको जिल्ला अस्पताल रोल्पाका निमित्त प्रमुख डाक्टर धनमाया घरतीले बताउनुभयो। दरबन्दीका डाक्टर स्वास्थ्यकर्मी उपकरण नहुँदा बिरामीलाई अन्त जान सिफारिश गर्न बाध्य रहेको पनि उहाँले बताउनुभयो। 1500 रहेको जिल्ला अस्पतालमा प्राविधिक उपकरण र दरबन्दी अनुसार स्वास्थ्य कर्मी नहुँदा आफै बिरामी जस्तो रहेको कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन्। डाक्टर अभावका कारण ल्याब रिपोर्ट आउन ढिला हुँदा बिरामीले कुर्नुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल अधिकृत डाक्टर प्रकाश बहादुर बुढाले बताउनुभयो।
लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदको राज्य व्यवस्था समितिले दिएको निर्देशन विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता राजाराम घिमिरेले निवेदन दर्ता गर्दै राज्य व्यवस्था समितिको निर्णय खारेज गर्न माग गर्नुभएको हो। रिट निवेदनमा प्रतिनिधि सभा, राज्य व्यवस्था समिति, संसद सचिवालय, सामान्य प्रशासन मन्त्रालय र लोकसेवा आयोगलाई विपक्षी बनाइएको छ। लोकसेवा आयोगले गएको जेठ 15 गते स्थानीय तहमा विभिन्न श्रेणीमा 9161 कर्मचारीको भर्नाका लागि विज्ञापन सार्वजनिक गरेको थियो, तर त्यसपछि राज्य व्यवस्था समितिले विज्ञापन रद्द गर्न निर्देशन दिएको थियो। यस्तै लोकसेवा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले प्रदेश लोकसेवा आयोगको गठन छिटोभन्दा छिटो होस् भन्ने अपेक्षा गरिएको बताउनुभयो। लोकसेवा आयोगको वार्षिक उत्सव कार्यक्रममा उहाँले प्रदेश लोकसेवा आयोग गठन छिटो होस् भनेर आयोगले अभ्यास गरिरहेको सिद्धान्त आधार र मापदण्ड सम्बन्धी जानकारी संसदीय समितिमा पेश गरिएको जानकारी दिनुभयो। अध्यक्ष मैनालीले नागरिकहरू र विशेष गरी युवाहरूको विश्वासलाई गुम्न नदिन आयोग सचेत रहेको पनि बताउनुभयो।
यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवाको गरिमा र जनविश्वासलाई कायम राख्न सहयोग गर्न सरकार र सम्बद्ध क्षेत्रसँग आग्रह गर्नुभएको छ। आयोगको 69 वार्षिक उत्सवको अवसरमा काठमाडौँमा भएको कार्यक्रममा राष्ट्रपति भण्डारीले समृद्ध नेपाल निर्माण गर्न सरकारले लिएको संकल्पलाई पूरा गर्न लोकसेवा आयोगले सार्वजनिक प्रशासनलाई स्वच्छ, सुदृढ र जवाफदेही बनाएर महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास पनि व्यक्त गर्नुभयो।
नेपाल भारत विद्युत व्यापार र देशको प्रसारण प्रणालीलाई सुधार गर्ने उद्देश्यका साथ निर्माण भइरहेको 400 केभी सब स्टेशन आउँदो पुषभित्र सम्पन्न हुने भएको छ। स्वदेशी लगानीमा निर्माणाधीन ढल्केबर सब स्टेशन 400 केभी प्रणालीमा आधारित नेपालकै पहिलो सब स्टेशन हो। यो सब स्टेशन सञ्चालनमा आएपछि नेपाल र भारतबीच 900 मेगावाट विद्युत आयात निर्यातका लागि पूर्वाधार तयार हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो।
यस्तै डिभिजन वन कार्यालय सप्तरीले रुख काट नदिँदा झण्डै 2.5 वर्षदेखि रोकिएको राष्ट्रिय तोको हेटौँडा ढल्केबार दुहबी 400 केभी डबल सर्किट प्रसारण लाइन आयोजनाको काम अझै खुल्न सकेको छैन। मन्त्री परिषदले आयोजनालाई वन क्षेत्रको जग्गा र त्यहाँ रहेका रुख बिरुवा हटाउन अनुमति दिएको छ, तर डिभिजन वन कार्यालयका प्रमुख डीएफओ धीरेन्द्र प्रताप सिंहले विभिन्न वाहना बनाउँदै नियोजित रूपमा रुख कटनका लागि आदेश नदिँदा आयोजनाको काम रोकिएको हो। सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा विदेश र खेल खबर लगायत खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
हेलो, सुप्रिम इभेन्ट सोल्युसन।
सुन्नुहोस् न, मेरो घरमा बिहा हुँदैछ, सुप्रिम इभेन्ट सोल्युसनबाट के कस्तो सेवा पाउन सकिएला?
सुप्रिम इभेन्ट सोल्युसनबाट विवाह, एनिभर्सरी, बर्थडे तथा कुनै पनि औपचारिक कार्यक्रमहरूका लागि चाहिने सबै सामानहरू, स्टेज, टेन्ट, विभिन्न थरीका लाइट, साउन्ड सिस्टम, चाहिएको जस्तो फूल र कपडाको डेकोरेशन, भिडियो तथा फोटोग्राफी, लाइभ ब्यान्ड, डान्सर अनि डीजे तथा चिल्ड्रेन म्याजिक सो, गेम्स जस्ता विभिन्न सेवाहरू उपलब्ध गराउँछौ।
ओहो, यहाँबाट त सबै किसिमका सुविधाहरू उपलब्ध हुँदो रहेछ त। अब हामीलाई थप टेन्सन नै हुने भएन।
हजुर, हामी कहाँ यहाँहरूको लागि चाहिने सबै सेवा सुविधाहरू उपलब्ध छन्।
धन्यवाद सुप्रिम इभेन्ट सोल्युसनलाई मेरो समयको बचत गरिदिनु भएकोमा।
हजुरलाई पनि धन्यवाद हामीलाई सेवा गर्ने मौका दिनुभएकोमा।
थप जानकारीका लागि सुप्रिम इभेन्ट सोल्युसन सानेपा मोबाइल 98644975 98644975 सम्पर्क गर्नुहोस् अनि हामी तुरुन्तै हजुर कहाँ नै आउनेछौ। फेसबुक पेजमा सुप्रिम इभेन्ट सोल्युसनबाट पनि हेर्न सक्नुहुन्छ।
जहाँ हुन्छ सुप्रिम इभेन्ट सोल्युसन, त्यहाँ हुन्छ गजबको कार्यक्रम बिना टेन्सन।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0140329162, वेबसाइट drishtiaye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
उमेर तथा अन्य कारणले घुँडा खिएर थला पर्नु भएको छ, तुरन्त 98012-35616 फोन गरी आफ्नो समस्या सुनाई हाड जोड्ने विशेषज्ञसँग निशुल्क परामर्शको लागि नाम दर्ता गर्नुहोस्।
नेपाल मेडिसिटीको नि इन्जुरी एन्ड जोइन्ट रिप्लेसमेन्ट स्क्रिनिङ क्याम्पेनमा सहभागी हुनुहोस्।
जोर्ने प्रत्यारोपण गर्नुपर्नेहरूले तुरुन्तै नाम दर्ता गर्नुहोस्, घुँडाको समस्याबाट मुक्त हुनुहोस्।
नेपाल मेडिसिटी अस्पताल, नक्खु भैसेपाटी, ललितपुर, सम्पर्क 01-421-7766।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। विज्ञहरूले भूमिहीनले भोक्चलन गर्दै आएको जग्गाको लालपूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिएका छन्। आज सिंहदरबारमा बसेको संघीय संसदको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि अधिकार कर्मी जगत देउजा र नेता केशव बडालले वर्षौंदेखि भोक्चलन गर्दै आएका भूमिहीनहरूलाई जग्गाको लाल पूर्जा तत्काल उपलब्ध गराउन सरकारलाई सुझाव दिनुभएको हो।
काठमाडौँको न्यूरोडमा स्मार्ट पार्किङ सेवा शुरू गरेको छ। काठमाडौँ महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा आजदेखि न्यूरोडमा स्मार्ट पार्किङ सेवा शुरू गरेको हो। दुई पाङ्रे गाडीका लागि प्रति घण्टा 25 रूपियाँ र चार पाङ्रे गाडीका लागि 80 रूपियाँ निर्धारण गरिएको छ।
पाँच थरमा नेपाली, लिम्बू र अंग्रेजी भाषाको शब्दकोश बन्ने भएको छ। शब्दकोश बनाउन प्रारम्भिक कार्य शुरू भएको छ। भाषा आयोग र फिदिम नगरपालिकाको सहयोगमा शब्दकोश बन्न लागेको हो।
काठमाडौँ उपत्यकाबाट 82 जना पाकेटमार पक्राउ परेका छन्। जेठ महिनाभर चलाएको अभियानका क्रममा उनीहरूको साथ 6 लाख भन्दा धेरै नगद बरामद गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गरेको महानगरीय प्रहरी परिषदका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो।
यस वर्षको वसन्तयाममा सगरमाथा चढ्ने मध्ये नेपाली पछि सबैभन्दा धेरै भारतीय नागरिक रहेका छन्। 644 जनाले सगरमाथाको सफल आरोहण गरेकोमा नेपालका 377 र भारतका 61 जना नागरिक सगरमाथाको शिखरमा पुगेका छन्।
हप्ताको पहिलो दिन आज शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ। नेप्से आज 11.36 अंकले घटेर 1258.27 अंकमा झरेको छ। बजेटपछि निरन्तर ओह्रालो लागेको शेयर बजारमा धेरैजसो कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ।
नेपाल दर्पणमा अब विदेशका खबर। भारतले 28 किसिमका अमेरिकी सामानमा कर बढाएको जनाएको छ। अमेरिकाले भारतलाई दिइआएको व्यापार सुविधा कटौती गरेको जवाफमा भारतले पनि कर बढाएको भारतीय अधिकारीहरूले बताएका छन्। भारतीय केन्द्रीय राजस्व तथा भन्सार बोर्डका अनुसार अमेरिकाबाट आयात हुने बदाम, स्याउ र ओखरमा समेत सामानमा कर बढेको छ। भारतले अमेरिकी सामानमा 120% कर वृद्धि गरेको जनाएको छ।
विद्युतीय सञ्जालमा अवरोध आउँदा अर्जेन्टिना र उरुग्वे नराम्ररी प्रभावित भएका छन्। बिजुली बत्तीको आपूर्तिमा समस्या हुँदा अर्जेन्टिना र उरुग्वेका सबैजसो भागमा बिजुली बत्तीको आपूर्ति बन्द भएको बीबीसीले जनाएको छ। विद्युत नहुँदा रेल सेवामा र ट्राफिक लाइटमा समेत अवरोध आएको छ। अर्जेन्टिनाका अधिकारीका अनुसार विद्युत आपूर्तिमा समस्या हुँदा त्यसको असर ब्राजिल र पाराग्वेमा पनि परेको छ। अर्जेन्टिना र उरुग्वेका सबैजसो ठाउँमा तर ब्राजिल र पाराग्वेका आंशिक ठाउँमा मात्र प्रभाव परेको बीबीसीले जनाएको छ। बिजुली नहुँदा अर्जेन्टिना र उरुग्वेका 4.80 करोड नागरिक प्रभावित भएका छन्।
नेपाल दर्पणमा अब खेल खबर। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिताका लागि 5,26,57,46,000 बजेट लाग्ने अनुमान गरिएको छ। 13 दक्षिण एसियाली खेलकुद प्रतियोगिता मूल समारोह समिति अन्तर्गतको बजेट निर्माण कार्यदलले आज प्रतियोगिताको लागि 5,26,57,42,000 बजेट लाग्ने अनुमानित खाका प्रस्तुत गरेको हो। कार्यदलका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिमल सिन्हाले खेलकुद क्षेत्रका विज्ञ तथा राष्ट्रिय खेलकुद परिषदका सदस्यहरूसँगको छलफलपछि सो प्रतियोगिताको लागि लाग्ने अनुमानित बजेटको खाका तयार पारिएको जानकारी दिनुभयो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले प्रतियोगिताको तयारीको काममा तीव्रता दिएको बताउनुभयो। उहाँले प्रतियोगितामा भाग लिने राष्ट्रहरूलाई निमन्त्रणा पठाउने काम पनि शुरू गरिएको बताउनुभयो। आगामी मंगिर 15 गतेदेखि 24 गतेसम्म प्रतियोगिता नेपालमा आयोजना हुँदैछ। सरकारले यसअघि नै प्रतियोगिताको लोगो र मस्कर तयार गरी सार्वजनिक गरिसकेको छ।
विश्वकप क्रिकेट विशेष।
विश्वकप क्रिकेट विशेष।
आईसीसी एक दिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानलाई 337 रनको लक्ष्य प्रस्तुत गरेको छ। इंल्याण्डको म्यान्चेस्टरमा भारतले निर्धारित 50 ओभरमा 5 विकेट गुमाएर 336 रन बनायो। भारतका लागि ओपनर तथा उपकप्तान रोहित शर्माले 140 रनको शतकीय इनिङ्स खेले। उनले 113 बलमा 14 चौका र 3 छक्काको मदतले शतकीय पारी खेले। उनले पहिलो विकेटका लागि केएल राहुलसँग 136 रनको साझेदारी गरे। राहुल 57 रन बनाएर आउट भए। कप्तान विराट कोहलीले 77 रन बनाए। उनले 65 बलमा 7 चौकाको मद्दतले भारतीय इनिङ्स उकासेका थिए। हार्दिक पाण्डे 26, महेन्द्र सिंह धोनी 1 रनमा आउट भए। विजय शंकर 15 र केदार जाधव 9 रनमा नट आउट रहे। पाकिस्तानका मोहम्मद आमीले 3 विकेट हात पारे। 10 ओभर बलिङ गरेका उनले 1 मेडनसहित 3 विकेट लिन 47 बल खर्ची। यस्तै हसन अली र बहाब रियाजले समान 1-1 विकेट हात पारे। 337 रनको लक्ष्य पाएको पाकिस्तानले ताजा अवस्थामा 2 ओभर 1 बलको खेल सकिँदा बिना विकेट 6 रन जोडेको छ। आजको खेललाई निकै महत्वका साथ हेरिएको छ। प्रतिष्ठाको लागि पनि आजको खेललाई निकै महत्वका साथ हेरिएको हो। आईसीसी विश्वकपको हाई भोल्टेज गेम मानिएको भारत र पाकिस्तानको खेल वर्षाका कारण केही बेर रोकिएको थियो। आजको खेललाई विश्वभरि नै चासो र महत्वको साथ लिएको छ। विश्वकपमा अहिलेसम्म 6 पटक खेलेकामा पाकिस्तानले 1 पटक पनि भारतलाई हराउन सकेको छैन। तर अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा भने 131 पल्ट खेलेकोमा पाकिस्तानले 73 पटक भारतलाई हराएको छ। समस्त भारत र पाकिस्तानका समर्थकको प्रतिष्ठासँग पनि जोडिएर हेरिएको हुनाले आजका लागि सीमित टिकटका लागि असीमित दर्शकको दावेदारी छ। कतिपयले त निर्धारित भन्दा कैयौं गुणा बढ़ी रकम तिरेर पनि दुई टीमको म्याच हेर्न पुगेका छन्। टिकट जारी भएको केही घण्टामा नै सकिएपछि केहीले भारतीय कप्तान विराट कोहलीको ढोका पनि ढकढकाउन पुगेका थिए। यिनै खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
आगामी आर्थिक वर्षका लागि 7 प्रदेशद्वारा बजेट सार्वजनिक। कृषि, पर्यटन र भौतिक पूर्वाधार प्राथमिकतामा प्रदेश 3 47,60,00,000,000 बजेट ल्याउँदा सुदूरपश्चिमले सानो आकारको बजेट ल्यायो।
युरोप भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेशमा। गुठी विधेयकले संस्कृतिमा धक्का पुगे, सुधार गर्न तयार रहेको प्रतिबद्धता।
देशभर उखर माउलो गर्मी, अझै गर्मी बढ्ने मौसमविदको अनुमान। केही स्थानीय तहका विद्यालयमा विदा।
विद्युतीय सञ्जालमा अवरोध आउँदा अर्जेन्टिना, उरुगे, ब्राजिल र पाराग्वे विद्युत आपूर्ति बन्द। 4,80,00,000 नागरिक प्रभावित।
र विश्वकप क्रिकेटमा भारत र पाकिस्तानको खेल वर्षाका कारण रोकियो।
र विश्वकप क्रिकेटमा भारतले दिएको 337 रनको लक्ष्य पछ्याउँदै पाकिस्तान। उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी प्रवीण श्रेष्ठसँगै हामी भोजेन्द्र बस्नेत र दिपाती मल्सिना पनि विदा हुन्छौं। नमस्कार।